समाचार,
आर्थिक विश्लेषण,
व्यवसायिक शिप र अवसर,
उत्पादन, उपभोक्ता र बजार,
अर्थ जगत को प्रष्ट चित्र,
इकोनोमिक टाइम्स, थाहा संचार नेटवर्क मा।
यस कार्यक्रम का साथ मा कृषि विकास बैंक लिमिटेड, तपाई हाम्रो घर आँगन को बैंक, महालक्ष्मी विकास बैंक, सबल बैंक, सबल सहकार्य।
नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा भागवत भट्टराईको स्वागत छ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। कोरोना भाइरसको संक्रमण फैलिरहँदा र सरकारले गरेको लकडाउनको कारणले श्रम क्षेत्रमा जटिलता बढेको छ। दिनभरि ज्यालादारी गरेर खाने मजदुरहरूलाई भोकमरीको समस्या हुन सक्ने भन्दै सरकारको ध्यान आकर्षण भइसकेको छ। प्रमुख प्रतिपक्षी दल र सत्तारूढ दलका सांसदहरूले पनि सरकारले यस सरकारको यस विषयमा ध्यान आकर्षण गराएका छन्। मजदुर नेताहरूले पनि दिनभरि ज्यालादारी गरेर काम गर्नेहरूलाई कसरी बचाउन सकिन्छ लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। यस्ता मजदुर कति छन् र यसले कस्तो अवस्था सिर्जना गर्छ लगायतका विषयमा कुराकानी गर्नका लागि नेपाल ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष पुष्कर आचार्य हाम्रो सम्पर्कमा हुनुहुन्छ। यहाँलाई स्वागत छ थाहा संचार नेटवर्कको इकोनोमिक टाइम्समा।
धन्यवाद सर।
विश्वभर कोरोनाको सन्त्रास फैलिरहेको छ, प्रत्येक दिन बढ्दै गइरहेको छ। नेपालमा पनि यसको फैलावट रोक्नका लागि सरकारले लकडाउनको नीति अवलम्बन गरेको छ। तपाईँ मजदुर नेता पनि हुनुहुन्छ, मजदुरहरूका समस्याहरू पनि तपाईँले नजिकबाट हेर्नुभएको छ। अहिलेको अवस्थालाई निहाल्दाखेरि, श्रम क्षेत्रबाट निहाल्दा कसरी देखिरहनु भएको छ?
अहिले सबैभन्दा बढी सङ्कट श्रमिकहरूलाई परेको छ। विशेष गरेर कोरोना भाइरसको सङ्क्रमण विदेशमा रहेका कामदारहरूलाई परेका छ, स्वदेशमा रहेका कामदारहरूलाई परेका छ, र विदेशबाट नेपाल आउने कामदारहरू जो फेरि नेपालको संसर्गमा आउँछ उनीहरूको कारणले अझ बढी कोरोना भाइरस फैलिन सक्ने सम्भावना छ। यी सबै कारणले कामदारहरू जुडेका छन् र ठुलो सङ्कटको अवस्था आएको छ। यसबाट सचेत हुने, चेतना फैलाउने र आम नागरिकलाई एक्लै बस्ने गरी वातावरण सृजना गर्ने काममा कठिनाइ उत्पन्न भएको देखिन्छ। एक अर्को फेरि मजदुरहरू एकै ठाउँमा बसेर काम गर्छन्, सामूहिक रूपमा काम गर्छन्, त्यसले पनि अझ बढी सचेत मजदुर हुनुपर्ने अवस्था छ। सरकारले ढिलै भए पनि लकडाउन घोषणा गर्यो, यो अत्यन्त स्वागतयोग्य काम गरेका छ। यो ढिलो चाहिँ भएको हो तर पनि स्वागतयोग्य काम गरेको छ। यसलाई सबै मजदुरहरूले स्वागत गरेका छन्। अहिलेसम्म उनीहरू काममा नगएर घरमै बसेका छन् तर नयाँ समस्या अब सृजना हुन थालेको छ दुईटा कारणले। एउटा स्वास्थ्य क्षेत्रमा कार्यरत श्रमिकहरूको छुट्टी छैन, उनीहरूले स्वास्थ्य अरू जनताको स्वास्थ्य हेर्नुपर्ने अवस्था छ र सरकारले उनीहरूलाई सुरक्षाको साधनहरू उपलब्ध गराएको छैन। उनीहरूको रक्षा सहित स्वास्थ्य कर्मीलाई काममा लगाउने वातावरण बनाएको छैन। अत्यावश्यक सेवाका कामदारहरूलाई सरकारले काम गर्न भनेको छ तर सरकारको ध्यान उनीहरूको सुरक्षामा गएको छैन। आज पनि मैले एउटा स्वास्थ्य कर्मी नर्स हेड नर्स नै हुनुहुन्छ मीरा निरोलाको स्टेटमेन्ट सुनिरहेको थिएँ। हामीलाई यी बसाएर सुरक्षित गरेर काम गर्न दिनुहोस्, घरमा कोही बुढो हुनुहुन्छ, कोही सुगरको बिरामी छ, त्यसले सर्ला भन्दाखेरि पनि सरकारले त्यो ध्यान दिन सकेको छैन र उनीहरू आक्रोशित भइरहेको छन्। कोशी अञ्चल अस्पतालमा पर्सनल प्रोटेक्टिभ मेजरहरू नदिएको कारणले स्वास्थ्य कर्मीहरू सडकमा आएको छन्। सरकारको ध्यान त्यता पुगेको छैन, त्यता पुग्न जरुरी छ, होइन? अर्को 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 समस्या के भएको छ भन्दा नेपालका करिब दैनिक रोजगारी गर्ने, आज कमाएर भोलि खाने मानिसहरूको स्थिति दयनीय भएर गएको छ। राज्यले त्यतातिर ध्यानै दिएको छैन। अब अब आम मजदुरहरू कोरोनाको संक्रमणको डरले भन्दा पनि भोकले मरिन्छ भन्ने चिन्ताबाट पीडित हुन थालेको छन्। यो चार पाँच दिन त उनीहरूले अलिअलि जो गरेर राखेको चिजले खाए होलान्। अब अब पनि सरकारले ती श्रमिकहरूको पेट भर्ने उपाय, उनीहरूलाई ह्यान्ड टु माउथको प्रब्लम समाधान गर्ने उपाय खोजेन भने तल्लो तब्काका श्रमिकहरू जो दैनिक रोजी गरेर कमाएर खाने मजदुरहरू छन् उनीहरूलाई सङ्कट निम्त्याउँछ। अब विशेष गरेर चिया बगानमा काम गर्ने मजदुर, निर्माण क्षेत्रमा काम गर्ने मजदुर, कृषि क्षेत्रमा काम गर्ने मजदुर र विभिन्न कल कारखानामा काम गरिरहेका मजदुरहरू यो सङ्कटबाट अब बाहिर निस्किन सक्दैनन्। त्यसैले राज्यले यतातिर धेरै एक्सर्साइज गरेर काम गर्नुपर्ने जरुरी छ। राज्यको दायित्व नेपाली नागरिकको स्वास्थ्यको ख्याल गर्ने, सँगसँगै राज्यको दायित्व नेपाली नागरिक भोक भोकै नमरुन् भन्ने त्यतातिर ध्यान जाओस् भन्ने हो। त्यतातिर सरकारको ध्यान पटक्कै गएको छैन, सरकारको ध्यान त्यता जानुपर्छ। होइन भने यो मुलुकमा अब मजदुरहरूद्वारा फेरि बाहिर निस्किने र अस्थायित्व हुने भोकै मर्नु भन्दा चाहिँ बरु केही
उल्लङ्घन गर्न सक्ने सम्भावना देखियो
बढेर गएको छ। यसले अनार्किजम निम्त्याउँछ। यो अनार्किजम ननिम्किन सरकारले विशेष पहल गर्न जरुरी छ। त्यसै गरी रोजगारदाताहरू जो हिजो यिनै मजदुरको मेहनतबाट कमाइ गरेका थिए, आज ती मजदुरहरूलाई घरमै बसेर भए पनि उनीहरूको ह्यान्ड टु माउथको प्रब्लमलाई समाधान गर्नलाई रोजगारदाताले विशेष पहल गर्नुपर्छ। भोलि त्यही रोजगारदाताको कम्पनीमा काम गर्ने यी मजदुरहरू फेरि तयार हुन्छन्, आउँछन्, काम गर्छन् र कम्पनीलाई फाइदामा पुर्याउँछन्। यो दुवै पक्ष अहिले उदासीन देखिएको छ, यसमा अलिकति सकारात्मक सोच दुवै पक्षले राख्नुपर्छ र बढी जिम्मेवार सरकार हुनुपर्छ, सरकारले यता ध्यान दियोस् भन्ने बारम्बार हामी ट्रिब्युनलले आग्रह गरिरहेको छौँ।
तपाईँले भने जस्तै कही ज्याला दैनिक ज्यालादारीमा होला, कही मासिक होला। दैनिक हुनेको प्रत्येक दिन नै समस्या पर्ने भयो, मासिक हुने गएको महिनापछि समस्या पर्ने भयो। अहिलेको अवस्थामा तपाईँहरूको तथ्याङ्क अनुसार प्रत्येक दिन बिहान पक्का दिउँसो कमाएर बेलुका खानेको सङ्ख्या कति छ, केही रेकर्ड छ हामीसँग?
अनि अब एक्ज्याक्ट तथ्याङ्क नेपालमा छैन, सरकारको तथ्याङ्क 1,40,00,000 श्रमिक भन्छ होइन। त्यसमध्ये सङ्गठित क्षेत्रमा रहेका श्रमिकहरू 10% हो, करिब 10-15 लाख हो। त्यसदेखि बाहेक अरू मजदुरहरू त सधैँ कमाएर खाने हुन्। चिया बगानमै 40,000 मजदुर पूर्व नेपालमा काम गर्छ होइन, झापा, इलाम, पाँचथर, धनकुटा लगायतमा 40,000 मजदुरहरू प्रत्यक्ष चिया बगानमा काम गर्छन्, आज काम गर्न गएका छैनन्। उनीहरूलाई हरेक हप्तामा भुक्तानी दिन्थ्यो, उतै पैसाले उनीहरू खान्थे। अब उनीहरूले अस्तिको चोटि पाएको भुक्तानीले हप्ता दिन खायो होला, यो हप्ता काम गरेको छैन दिँदैन भुक्तानी, यस्तो खालिको म्यानेजमेन्ट छ नि त हाम्रो, भुक्तानी दिँदैन। अब त्यसको लागि पनि अर्को लडाइँ गर्नुपर्ने र लडाइँ गर्न बाहिर आउन सक्ने परिस्थिति छैन र सरकारले वैकल्पिक व्यवस्था गरेको छैन भने मान्छे भोकै मर्नुभन्दा लडाइँ गर्न बाहिर आउँछ क्या। अब त्यतातिर सरकार चिया बगानका मजदुरको त मैले उदाहरण दिएँ, निर्माण क्षेत्रमा काम गर्ने मजदुर काम गरे भने पैसा पाउँछ, नभए पाउँदैन। कारखानामै काम गर्ने मजदुरहरू पनि मासिक पैसा पाउने मजदुरहरू अब पसलले उधारी दिन छोडो, कारखाना बन्द भयो नि त 5-7 दिन त खाला, त्यसपछि के गर्ने भन्ने चिन्ता हुन्छ। अबको 4-5 दिन पछि त यो एनार्किजम हुन्छ, सरकारले यतातिर ध्यान दिएन भने भन्ने हो हाम्रो आग्रह। करिब करिब नेपालका 1 करोड मजदुरहरू यो समस्याबाट ग्रसित हुन्छन्, अब चाहे सङ्गठित क्षेत्रका हुन्, चाहे निजी क्षेत्रका हुन् या स्वरोजगारमा कार्यरत मान्छे हेर्नु भन्नुहोस् न, चिया पसल गरेर कमाउने, पान पसल गरेर कमाउने, अटो रिक्सा चलाएर कमाउने, होइन गाडी चलाएर कमाउने मान्छेहरू त अहिले त भोक भोकै मर्ने भयो नि त, उनीहरूको साधन स्रोत त चल्दैन, कमाइ हुँदैन, खान पाउँदैन। यो परिस्थितिमा सरकारले ध्यानै दिएको छैन भन्ने हाम्रो आग्रह, बारम्बार सरकारलाई हामीले भनिसकेको छौँ। अब अहिले सरकारका गएर डेलिगेसन जाने परिस्थिति पनि छैन, मेल मार्फत गर्ने कुराहरू बारम्बार सरकारलाई सचेत गराउने, आम जनतालाई सचेत गराउने काममा लागिरहेको छ ट्रेनिङहरू, तर सरकारले त्यता ध्यान दिएन भन्ने गुनासो।
उच्च स्तरीय संयन्त्र समितिको बैठक मार्फत ती निर्णयहरू लिइरहेको अवस्था छ, तपाईँहरूले त्यो समितिसँग छलफल, बहस अथवा फोनमै पनि मेलमै पनि कुराकानी भइरहेको छ यस विषयमा?
यो कुराकानी सरकारलाई आग्रह गर्ने, अनुरोध गर्ने काम चाहिँ भइरहेको छ, त सरकारले नै पनि नभन्ने नगर्ने निर्णय त अहिले नै सरकारले धेरै राम्रो गरेको छ नि, सबै लकडाउन गरिदिएको छ, सबैलाई सुरक्षित राख्छु भनेको छ, सबैलाई आवश्यक साधन स्रोत उपलब्ध गराउँछु भनेर, तर स्वास्थ्य कर्मीहरू भन्न थालिसके
अब हामी मर्न मात्रै जाने कि सुरक्षित भएर जाने, हामीले हाम्रो परिवारको भविष्य हेर्ने कि नहेर्ने, आफ्नो भविष्य हेर्ने कि नहेर्ने भन्न थालिसके नि त. यतातिर अगर सरकारले हेरेन भने सरकारले कोरा भावनाले भाषणले मात्र या प्रेस रिलिजले मात्र काम गर्दैन, सरकारले व्यवहारिक रूपमा निर्णयसँग सरकारले गरेको निर्णय अत्यन्त राम्रो भएको स्वागत योग्य छ. कारण गर्ने दिशामा चाहिँ सरकार कमजोर देखियो भन्ने हो. अर्को समस्या मैले देखिरहेको छु, अब यो क्वारेन्टाइनमा राखेर मात्रै समस्यालाई समाधान हुँदैन होला नि. कति दिन राख्ने, एक महिना राख्ने, दुई महिना राख्ने, तिन महिना राख्ने, यसको निश्चित ढङ्गले पहिचान गर्न सकिएन, यसलाई छुट्याउन सकिएन, ब्रेक गर्न सकिएन, र नेपाली सारा जनता नै क्वारेन्टाइनमा बस्ने परिस्थिति बन्यो भने त अझ भयावह हुन्छ. त्यसले सरकारले यसको चेक जाँच गर्ने, यसको परीक्षण गर्ने र परीक्षण गरेर भएकाहरूलाई क्वारेन्टाइनमा राखेर सहज बनाइदिने, नभएकाहरूलाई काममा जाने वातावरण निर्माण गरिदिने हो भने यसले सहजता प्राप्त गर्छ. यतातिर सरकारको ध्यान गएन, चेकै गर्न नसक्ने परिस्थिति बनेको छ. अब ऱ्यान्डम चेक गरेर अब हुँदैन क्या, सबै प्रदेशमा सरकारले यो कोरोना भाइरस चेक गर्ने मेकानिजम डेभलप गर्नु पर्यो, संरचना बनाउनु पर्यो, चेक गर्न सुरु गर्नु पर्यो र मान्छेलाई छुट्याउनु पर्यो. कसलाई कोरोना भाइरस सुरु भएको छ, कसलाई छैन, शङ्कास्पद मान्छेहरूलाई अहिले नै हेरेन भने यो अझ भयावह स्थिति हुन्छ. हामी विश्व दुनियाँमा देखिराखेको छौँ नि, चाइनाले सुरु गरेको कन्ट्रोल गरेका छ, इटलीमा अत्यन्त भयावह हो, अहिले इटली भन्दा नागेर अमेरिका अगाडि बढिसकेको छ. विकसित मुलुक पनि समयमै काम नगर्दाखेरिको दुर्भाग्य हामीले देख्छ. नेपाल सरकार समयमै यसलाई यथार्थ रूपले काम गर्न पछि परेको जस्तो भएको छ, चिन्ता भएको छ, चिन्ता हेर्न जरुरी छ. अर्को नेपाली जनताहरू पनि अलिकति अटेर गरेको जस्तो कि सरकारले भनेको कुरो त मानिदिनु पर्छ नि. सरकारले लकडाउन छ, घरबाट ननिस्किनु भने तर बजारमा हिँड्ने, सडकमा हिँड्ने टेकिन्छ, यो पनि आम नागरिकले, आम श्रमिकहरूले त्यतातिर ध्यान दिनुपर्छ. र बाहिर निस्किने काम चाहिँ कम्प्लिटली बन्द गरेर अहिले सरकारलाई सहयोग गर्ने र सरकारले पनि आवश्यकता अनुसारको सबै कुराहरू प्रयोग गर्दै यो 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 महामारीबाट मुक्ति पाउने दिशामा काम गर्नुपर्छ भन्ने हो नेपालको ट्रेड युनियनहरूको भनाइ.
अब अन्तिममा चाहिँ अब तपाईँले हामीले सबैले भनेको साझा कुरो के हो भने, अब सरकारले लकडाउन गरेको छ, यो राम्रो विषय पनि हो, यसलाई फैलावट नदिनका लागि थप कडाईका कार्यक्रम ल्याउँदा पनि स्वागत योग्य नै होला, तर जहाँ अत्यावश्यक बनिएको छ त्यहीबाट चाहिँ अलिकत बढी त्रास भएको छ, त्यही समस्या देखिएको छ. अहिलेको अवस्थामा मजदुरकै कुरा गर्दाखेरि संसारका अन्य राष्ट्रहरूले पनि आफ्ना मजदुरहरूलाई केन्द्रित गरेर केही कार्यक्रमहरू ल्याएको छ, भारतले पनि ल्याएको छ, अमेरिकाले पनि एक हप्तामा $600 दिने भनेर घोषणा गरिसकेको अवस्था छ. यस्तो अवस्थामा नेपाल सरकारले समाधानको लागि, मजदुरको समाधानको लागि कस्तो किसिमको राहतको प्याकेज ल्यायो भने यसको समाधान हुन्छ तत्कालको लागि भन्ने तपाईँहरूको बुझाइ हो?
नेपाल सरकारले मजदुरहरूलाई राहत दिन नेपाल सरकारले अहिले तुरन्त घोषणा गर्नुपर्छ, आर्थिक प्याकेज घोषणा गर्नुपर्छ, अरू गरेर हुँदैन. सरकारको योजना छ, सामाजिक सुरक्षा योजना सरकारको हो, बेरोजगार भएका मजदुरलाई रोजगार दिने योजना हो. तर यो योजना सफल भएन, हिजो सरकारले यो सबै क्षेत्रका मजदुरहरूलाई यो योजनामा सामेल गरेन, आज यो सङ्कट निम्तियो नि. अगर त्यो सामाजिक सुरक्षा योजनामा समावेश गरेको भए त बेरोजगार हुने मान्छेले बेरोजगार भत्ता पाउन सुरु गर्थे, जसले उनीहरूलाई राहत हुन्थ्यो. सरकारले यो गरेन, उद्योगपतिहरूले अटेरी गरे, त्यहाँका रोजगारदाताहरूले अटेरी गरेर मजदुरहरूलाई सूचीकरण गर्ने काम गरे, त्यो पछिको पाटो रह्यो. त्यतातिर अहिले जाने कुरै भएन. सरकारले एउटा योजना धेरै पहिले सुरु गरेको थियो, त्यो योजना सङ्गठित क्षेत्र, असङ्गठित क्षेत्र, सबै क्षेत्रका मजदुरको लागि लागु होस् योगदानमा आधारित साबित, त्यहाँ मजदुरले योगदान गर्थे नि. अब त्यो बेला छैन. अहिले बेला के हो भन्दा, अब ती मजदुरहरूको सुरक्षा गर्नु पर्यो क्या, उनीहरूले मर्न नपाउने गरी काम अगाडि बढाउनु पर्यो. सरकारले आर्थिक राहत त्यागेर तुरन्त घोषणा गर्नुपर्छ, होइन भने यो एनार्किजम हुन्छ, मुलुक अराजकतातिर जान्छ र कसैको नियन्त्रणमा रहँदैन, यो अनियन्त्रित भएर जान्छ. सरकारको ध्यान त्यस दिशामा आकृष्ट गर्ने, हामी मजदुर क्षेत्रमा काम गर्ने साथीहरूले, सबै ट्रेड युनियनहरू यसमा सजग छन्, सबैले बारम्बार सरकारलाई यस ढङ्गको अनुरोध गरिरहेका छन्। अहिले म त ट्रेड युनियन काङ्ग्रेसको अध्यक्ष मात्र होइन, ट्रेड युनियनको साझा संयन्त्र जोइन्ट ट्रेड युनियन कोअर्डिनेसन सेन्टर संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्ष पनि हुँ. सबै ट्रेड युनियनसँग कोअर्डिनेसन भइरहेकै छ. सरकारलाई पनि हामीले भनिरहेको छौँ, र पनि सरकारले यथोचित काम गर्न सकेको छैन। तुरन्त सरकारले यस दिशामा काम गरोस् र आम श्रमिकहरूलाई राहतको प्याकेज, आर्थिक रूपले राहतको प्याकेज ल्याओस्। यो दुनियाँमा छ, अमेरिकाको त अहिले सोसल सेक्युरिटी अन्तर्गत नै करिब करिब 3 करोड मान्छेले क्लेमै गरिसकेका छन् होइन। इन्डियामा सरकारले 80 लाख मान्छेहरूलाई राहत प्याकेज दिने गरी चाहिँ 80 करोड इन्डियनलाई चाहिँ राहत प्याकेज दिने गरी चाहिँ योजना नै ल्याएको छ। दिल्ली सरकारले आफ्नो दिल्लीभित्र करिब करिब मैन 5,000 हरेक मजदुरलाई, दैनिक जहाजारी मजदुरहरूलाई दिने गरेर घोषणा गरेको, उदाहरण दुनियाँमा धेरै छ होइन। त्यही नेपाल सरकारले पनि नेपालका गरिब हात मुह जोड्न गाह्रो भएका श्रमिकहरूको लागि राहत प्याकेज तुरन्त घोषणा गर्नुपर्छ, यतातिर सरकारको ध्यान आकर्षित गराउन चाहन्छु।
हस्, तपाईँको महत्त्वपूर्ण समय र विचार हामी र हाम्रो श्रोतालाई उपलब्ध गराइदिनु भयो, धन्यवाद।
धन्यवाद धन्यवाद, मौका दिनुभएको छ तपाईँले यो सङ्कटपूर्ण घडीमा आम श्रमिकहरूको भावना राख्न, त्यसको लागि धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाल ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष पुष्कर बस्नेत। थाहा संचार नेटवर्कको इकोनोमिक टाइम्समा आर्थिक समाचार अझै बाँकी छ, रेडियो सुन्दै गर्नुहोला।
निरोगी मन स्वस्थ जीवन,
सबै किसिमका नशा तथा मानसिक रोग, रक्सी तथा लागू पदार्थ छुटाउने सफल उपचारको लागि सम्झनुहोस्
रिदम न्युरो साइकियाट्रिक हस्पिटल। यहाँ बिरामीहरूलाई भर्ना गर्ने र खुरुवा बस्न नपर्ने व्यवस्था पनि छ।
थप जानकारीको लागि रिदम न्युरो साइकियाट्रिक हस्पिटल, एकान्त कुना ललितपुर, सम्पर्क 5000705000711। जीवनको रिदम बिग्रेमा रिदम आउनुहोस्।
मन परेको मायालाई पाउन त सुट पनि दामी लाउनु पर्यो नि,
अन्त राम्रो सुट कहाँ पाइन्छ त हो सोल्टी, बताइदेऊ नि त हो।
यति पनि थाहा छैन त एमएम टेलर्स क्या त, रेडिमेड कोट पाइन्छ, सुट 4 वर्षको बच्चादेखि माथि सबै उमेरका लागि कालो कोट सुट पाइने र ग्राहकहरूको अर्डर अनुसार सिलाइ गरिने एक मात्र सस्तो भरपर्दो स्थान एमएम टेलर्स न्यू रोड खिता पोखरी चोक पिपुल्स प्लाजा अगाडि एक तल्ला माथि। अनि त्यहाँको फोन नम्बर चाहिँ छैन त? छ नि, फोन नम्बर 4250989 4250989।
जीवन अमूल्य छ, आफ्नो स्वास्थ्य बारे समयमा नै सचेत रहौं। हामीले जीवनभर दुःख गरेर कमाएको सम्पत्ति लगाएर घर तथा भौतिक संरचना निर्माण गर्दछौ, सवारी साधन किन्दछौ, विकास निर्माणका कार्यमा लगानी गर्दछौ, त्यस्तै कृषि कर्म गरिरहेका छौ, पशुपालन गरिरहेका छौ।
स्वास्थ्य र सम्पत्तिको सुरक्षा गर्न जानिएन र समयमा ख्याल गरिएन भने भोलि पछुतो पनि हुन सक्दछ, त्यसैले बीमा गर्ने बानी बसालौं, क्षतिबाट हुन सक्ने आर्थिक दायित्वबाट ढुक्क बनाऊ।
आउनुहोस्, स्वास्थ्य तथा भौतिक सम्पत्ति सुरक्षामा हातेमालो गरौं। विस्तृत जानकारीका लागि निर्जीवन बीमा कम्पनीहरूमा सम्पर्क गरौं।
नेपाल निर्जीवन बीमा व्यवसाय संघ।
के भो दिदी, एकरो टोलाइरहनु भएको छ त?
खै बहिनी, आफै के गरौँ भनेको, आफूसँग सिप भए पनि लगानी छैन, ऋण लिऊ धितो छैन, के गर्ने गर्ने।
त्यसो पो अब ढुक्क हुनुहोस्, मेगा ब्याङ्कले मेगा महिला उद्यमशील ब्याज अनुदान कर्जा ल्याएको छ, जस अन्तर्गत बिना धितो बढीमा 15 लाखसम्मको ऋण पाइन्छ।
साँच्चै ब्याज बढी होला नि त?
छैन दिदी, आधार दरमा 2% बढी मात्र हो, र नियमित रूपमा सावा र ब्याज तिरिसकेपछि 6% सहुलियत ब्याज अनुदान पनि पाइन्छ।
हो र, तर झन्झटिलो हुन्छ कि?
होइन होइन, आवश्यक सबै कागज पत्र बुझाएको 5 दिनपछि नै ऋण पाइन्छ।
आहा, बल्ल मेरो आफै केही गर्ने सपना पुरा हुने भयो।
ल अब म चाहिँ
महिला उद्यमशील ब्याज अनुदान कर्जा लिन लागे मेगा ब्याङ्क तिर।
मेगा महिला उद्यमशील ब्याज अनुदान कर्जाका साथै महिलाहरूका लागि साना तथा मझौला कर्जा समेत उपलब्ध छ।
छिटो उठ न, तयार हौ, खाना खाएर गइहाल, ब्याङ्कमा कत्रो लाइन भइसक्यो होला।
यसरी हतार र तनाव गर्ने दिन गए दिपा, अब सेयर किन्न लाइनमा बस्नै पर्दैन।
अनि के खाने पानीको लाइन हो र सेयर फर्म नै आफ्नो घरमै आउनलाई?
कस्तो कुरा गरे दिपा, ढुक्क हौ न, हाम्रो कृषि विकास बैङ्क छँदैछ नि,
ब्याङ्कबाट पनि सेयर किन्न मिल्छ र भन्या।
ल, कृषि विकास बैङ्कले आसुवा सेवा दिइरहेछ नि।
आसुवा
हो आसुवा कृषि विकास बैङ्कको शाखामा आसुवा फारम भरेपछि आफूले मागे अनुसारको रकम बैङ्कले खातामा रोक राख्छ र पछि आफूलाई सेयर जति पर्छ त्यति रकम मात्र कट्टा गरी कम्पनीको सेयरधारी बनाइदिन्छ। अनि भएन त मजा।
कृषि विकास बैङ्कका सेवा पनि कस्ता कस्ता। आहा,
अझै सुन्नुहोस्, सेयर किन्न रोका राखेको रकममा ब्याज पाइन्छ, गाउँ घरमै बसेर पनि सेयर किन्न पाइन्छ।
कृषि विकास बैङ्क लिमिटेड, तपाईँ हाम्रो घर आँगनको बैङ्क।
रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। अब बाँकी आर्थिक समाचार। गृह मन्त्रालयले ग्रोसरीहरूलाई डेलिभरी भ्यान मार्फत खाद्यान्न तथा तरकारी घरमा पुर्याउन निर्देशन दिएपछि भाटभटेनी सुपर मार्केटले कल, भाइबर वा वाट्सएपबाट कल र मेसेन्जर मार्फत यो सुविधा सुरु गरेको छ। काठमाडौँ उपत्यकाभित्र रहेका अत्यावश्यक खाद्य वस्तुका सबै स्टोर एवं विक्रेताहरूले आफ्नो डेलिभरी भ्यान मार्फत अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्था मिलाउन गृह मन्त्रालयले हिजो निर्देशन दिएको हो। आवश्यक पर्ने डेलिभरी भ्यानलाई पनि सवारी पास व्यवस्था सम्बन्धी जिल्ला प्रशासन कार्यालयले मिलाउने व्यवस्था गरेपछि भाटभटेनीले 98012-46806, 98012-41449, 98011-8837 फोन मार्फत यस्तो अर्डर लिने व्यवस्था गरेको छ। निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको संस्था इपालले कोरोना भाइरस विरुद्ध लड्न स्थापना गरिएको राहत कोषमा 1 करोड रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका उपाध्यक्ष कुमार पाण्डेले सबै निजी क्षेत्रका ऊर्जा उत्पादकहरू मिलेर सरकारलाई 1 करोड रुपियाँ सहयोग गर्ने बताउनुभयो। लकडाउनका कारण बैङ्किङ कारोबार रोकिँदा प्रतिबद्धता गरे अनुसार रकम सङ्कलनमा ढिलाइ भएको छ, तर हामी ढिलो चाँडो 1 करोड रुपियाँ राहत कोषमा जम्मा गर्छौँ, पाण्डेले भन्नुभयो। निजी क्षेत्रका जलविद्युत आयोजनाका प्रवर्तकहरूको संस्था इपानमा आबद्ध सदस्यहरूबाट कम्तीमा 1 महिनाको तलब बराबरको रकम सङ्कलन गर्दा पनि 1 करोड रुपियाँ सङ्कलन हुनेमा इपान सदस्यहरू आशावादी छन्। इपानमा अहिले 174 जलविद्युत आयोजनाका प्रवर्तकहरू आबद्ध रहेका छन्। काठमाडौँ महानगरपालिकाले सबै वडामा ज्यालादारीमा मजदुरी गर्ने व्यक्तिहरूको विवरण सङ्कलन गर्ने भएको छ। कोरोना भाइरसको संक्रमणका कारण सरकारले लकडाउनको घोषणा गरेसँगै दैनिकी रूपमा काम गरेर घर परिवार चलाएका मानिसहरूको बिचल्ली भएको खबरहरू सार्वजनिक भएपछि महानगरले विवरण सङ्कलन गर्न सुरु गर्न थालेको हो। मजदुरी गर्दै आएका घर परिवार विहीन मानिसहरूलाई COVID-19 रोकथाम नियन्त्रण गर्नका लागि ओडामा छुट्याएको रकमबाट आवश्यक राहत र सहयोग उपलब्ध गराउने महानगरले निर्णय गरेको छ। नेपाल आयल निगमले तत्कालका लागि आधा सिलिन्डर ग्यास वितरणको तयारी गरेको छ। बुधबार प्रत्येक महिनामा 1 परिवारलाई 1 सिलिन्डर वितरण गर्ने नीति ल्याएको निगमले बिहिबार आधा सिलिन्डर वितरण गर्ने निर्णय लिएको। 1 परिवारलाई महिनामा एउटा भरी सिलिन्डर आवश्यक पर्ने भएकोले 2 आधा सिलिन्डर लिएर महिनामा 14.2 किलोग्राम ग्यास पुर्याउने निगमले जनाएको छ। सरकारले देशमा लकडाउन गरेर पनि दैनिक उपभोग्य सामग्री बिक्री वितरण गर्न पसल खुल्ला राख्न भनेको छ, तर व्यापारीहरूले भने ग्राहक नभएको भन्दै पसल खुल्ला गरेका छैनन्। सरकारी मातहतमा रहेको साल ट्रेडिङ कर्पोरेसनले समेत आफ्नो बिक्री केन्द्रमा बिहिबार 2 बजे नै बन्द गर्यो। कर्पोरेसनका प्रवक्ता बर्जेश झाले पसलमा ग्राहक नै नआएपछि दिनभरि खोल्नुको अर्थ नरहेको बताउनुभयो। सडकमा मान्छेहरू हिँड्न नदिने अनि पसल खोलेर मात्रै के गर्ने, यस विषयमा स्पष्ट नभएसम्म पसल मात्रै खोलेर अर्थ रहँदैन, उहाँले भन्नुभयो। र आजका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी विनिमय दर अमेरिकी डलर हिजोको तुलनामा करिब 1 रुपियाँ घटेको छ। एकको खरिद दर 119.95 रुपियाँ, बिक्री दर 120.55 रुपियाँ, युरो एकको खरिद दर 131.53 रुपियाँ, बिक्री दर 132.19 रुपियाँ, कुवेती दिनार एकको खरिद दर 391.16 रुपियाँ, बिक्री दर 393.11 रुपियाँ, र बहराइन दिनार एकको खरिद दर 318.12 रुपियाँ, बिक्री दर 319.71 रुपियाँ रहेको छ। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्स यति नै। आजलाई प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद दिँदै भागवत बिदा हुन्छु। नमस्कार।